यो रेडियो नेपाल हो। बिहान 7 बजेको समाचारमा स्वागत छ, म सन्तोष रेग्मी। शुरूमा प्रमुख समाचार। प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच हिजो भएको छलफल पार्टीभित्रको विवाद समाधानको दिशातर्फ उन्मुख भएको नेताहरूको भनाई, आज फेरि छलफल हुने। काठमाडौँ उपत्यकामा 127 जनासहित देशभर हिजो 525 जना कोरोना संक्रमित थपिए। संक्रमण फैलने क्रम तीव्र भएपछि कोरोना उपचारका लागि तोकिएका अस्पतालहरूमा भेन्टिलेटर र आईसीयू तयारी अवस्थामा राखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा जानकारी। कर्मचारी र संक्रमितको सम्पर्कमा आएकाहरूको पीसीआर परीक्षण गर्न नेपाल राष्ट्र बैंकद्वारा बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देशन। र रसियाले कोरोना भाइरस विरूद्ध खोप उत्पादन गरेको बारे आफूलाई जानकारी नदिएको विश्व स्वास्थ्य संगठनको प्रतिक्रिया। समाचार अब विस्तारमा। नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच पार्टीको आन्तरिक विवादको समाधान खोज्ने विषयमा हिजो भएको छलफल सकारात्मक भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा नेकपा महासचिव विष्णु पौडेल र स्थायी कमिटि सदस्यहरू शंकर पोखरेल र जनार्दन शर्मा सहित अध्यक्ष द्वयको छलफल समस्याको समाधान खोज्ने गरी सकारात्मक भएको र आज पुनः छलफल हुने नेकपा महासचिव विष्णु पौडेलले जानकारी दिनुभयो। गत असार 10 गते शुरू भएको स्थायी कमिटि बैठकका लागि निर्धारित कार्यसूची भन्दा बाहिर गएर पार्टीका वरिष्ठ नेताहरूले नै प्रधानमन्त्री ओलीको राजीनामा माग गर्नुभएपछि नेकपामा आन्तरिक विवाद चर्कदै गएको छ। विवादकै कारण स्थायी कमिटि बैठक पटक पटक स्थगित भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितको उपचारमा खटिने सबै स्वास्थ्य कर्मीहरूको पीसीआर परीक्षण गरेर मात्रै काममा लगाउन सम्पूर्ण अस्पतालहरूलाई आग्रह गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको हिजोको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले महामारीको अवस्थामा स्वास्थ्यकर्मीको अभाव हुन नदिन समयमै सचेत भई सबै स्वास्थ्य कर्मीहरूको नियमित परीक्षण गर्नुपर्ने बताउनुभयो।
नेपालमा पछिल्लो समय COVID-19 संक्रमण बढ्दै गएको अवस्था छ। यस्तो अवस्थामा हामीसँग विभिन्न अस्पतालहरूमा भएका चिकित्सक नर्स स्वास्थ्य कर्मीहरूलाई स्वस्थ राखी नियमित स्वास्थ्य सेवाहरूमा कठिनाई हुन नदिने उपायहरू गर्दै जानु सबै जिम्मेवार निकायहरूको कर्तव्य हो। त्यसैले चिकित्सक नर्सेस स्वास्थ्य कर्मी संक्रमित हुनबाट जोगाउन र स्वास्थ्य कर्मीबाट सर्वसाधारणलाई संक्रमण हुनबाट जोगाउन सबै फ्रन्ट लाइनमा काम गर्ने चिकित्सक स्वास्थ्य कर्मीहरूलाई अनिवार्य पीसीआर परीक्षण गरेर मात्रै कामकाजमा लगाउनु हुन सबै वर्ग र तहका अस्पतालहरूलाई अनुरोध गरिन्छ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर गौतमले कोरोना संक्रमितको उपचारका लागि तोकिएका अस्पतालहरूमा 496 वटा भेन्टिलेटर तथा 942 वटा सघन उपचार कक्ष अर्थात आईसीयू तयारी अवस्थामा राखिएको जानकारी पनि दिनुभयो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना भाइरसबाट हिजो काठमाडौँ उपत्यकामा 127 जनासहित थप 525 जना मुलुकभर संक्रमित थपिएका छन्। हिजो काठमाडौँमा 111 जना, भक्तपुरमा 5 जना र ललितपुरमा 11 जना संक्रमित थपिएका हुन्। नेपालमा हालसम्म 24,957 जना कोरोना भाइरसबाट संक्रमित भेटिएका छन् भने हिजो थप 109 जना संक्रमितहरू निको भएसँगै निको भई घर फर्कनेको संख्या 16,837 पुगेको पनि पत्रकार वार्तामा जानकारी दिइएको छ। त्यसै गरी हिजै थप 4 जनाको मृत्यु भएसँगै कोरोना भाइरसका कारण नेपालमा मृत्यु हुनेको संख्या 95 पुगेको पनि मन्त्रालयले जनाएको छ। महोत्तरी, अछाम, धनुषा र मोरङका 1-1 जना गरी 4 जनाको कोरोना संक्रमणका कारण हिजो मृत्यु भएको मन्त्रालयका प्रवक्ता डाक्टर गौतमले जानकारी दिनुभयो। काभ्रेपलाञ्चोकको धुलीखेल अस्पताल क्षेत्र सील गरिनुका साथै धुलीखेल बजार बन्द गरिएको छ। 1 बिरामीसहित 10 जनामा कोरोना संक्रमण पुष्टि भएपछि हिजो जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले अस्पताल क्षेत्र बन्द गर्ने निर्णय गरेको हो। बैठकले अस्पतालको आकस्मिक सेवा बाहेक अन्य सेवा बन्द गर्ने र अस्पतालको 500 मिटर दूरीसम्म अर्को सूचना जारी नभएसम्म सील गर्ने निर्णय गरेको छ। समुदायमा कोरोना संक्रमण देखिन थालेपछि रूपन्देहीको बुटवल उपमहानगरपालिकाले आगामी भदौ 5 गतेसम्म लकडाउन जारी राख्ने निर्णय गरेको छ। उपमहानगरपालिकामा बसेको बैठकले आगामी भदौ 5 गतेसम्म लकडाउन गर्ने निर्णय गरेको उपप्रमुख गोमादेवी आचार्यले जानकारी दिनुभयो। जिल्ला प्रशासन कार्यालय बर्दियाले 3 दिन निषेधाज्ञा थप गरेको जनाएको छ। कोरोना संक्रमण समुदाय स्तरमा फैलन सक्ने जोखिम बढेपछि नियन्त्रणका लागि जारी गरिएको निषेधाज्ञाको समय थप 3 दिन बढ़ाइएको छ। बर्दियाका प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले नियन्त्रणका लागि पछिल्लो निर्णय लिइएको जानकारी दिनुभयो। देशमा कोरोना संक्रमितको संख्या बढ़न थालेपछि धनकुटा नगरपालिकाका 1, 3, 4, 5, 6 र 7 नम्बर ओडाहरूलाई निषेधित क्षेत्र घोषणा गरिएको छ। जिल्ला प्रशासन कार्यालय धनकुटाले त्यस क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएको हिजो जानकारी दिएको छ। त्यस्तै सुर्खेतको वीरेन्द्रनगरमा भदौ 1 गतेदेखि 5 गतेसम्म निषेधाज्ञा लागू गरिने भएको छ। कोरोना संक्रमण बढ़न थालेपछि जिल्ला COVID-19 संकट व्यवस्थापन केन्द्रको सिफारिशमा जिल्ला सुरक्षा समितिको हिजो बसेको बैठकले आगामी भदौ 1 गते बिहान 6 बजेदेखि भदौ 5 गते राति 12 बजेसम्म वीरेन्द्रनगर क्षेत्रमा निषेधाज्ञा जारी गरेको निर्णय गरेको सहायक प्रमुख जिल्लाधिकारी भीमकान्त पौडेलले जानकारी दिनुभयो। जिल्ला प्रशासन कार्यालय सुर्खेतका अनुसार मेडिकल खानेपानी फोहोर मैला व्यवस्थापन ग्यास दूध तरकारी खाद्यान्न जस्ता अत्यावश्यक सामग्रीका पसल बाहेक अन्य सबै सेवा बन्द गरिनेछन्। जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत 3 प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालको कोविड 19 प्रयोगशालामा गरिएको कोरोना परीक्षणमा 20 प्रहरी मध्ये 3 कोरोना संक्रमण पुष्टि भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ। आइसोलेसन निर्माण गरी सञ्चालन गर्न प्रदेश नम्बर 1 सरकारले स्थानीय तहहरूलाई 1,60,00,000 रूपियाँ बजेट निकासा गरेको छ। मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालयमा सीएमसीको बैठकले प्रदेशमा थप आइसोलेसन बेडहरूको व्यवस्था गर्ने निर्णय गरेको र निर्णय अनुसार कोरोना नियन्त्रण तथा उपचारको थप व्यवस्था मिलाउनका लागि स्थानीय तह र अस्पतालहरूलाई रकम उपलब्ध गराएको प्रदेश नम्बर 1 सरकारले जनाएको छ। त्यस्तै 11 जिल्ला अस्पतालहरूलाई कम्तीमा 10 बेड क्षमताको आइसोलेसन बनाउन बजेट उपलब्ध गराइएको बताइएको छ। नेपाल भारत सीमानाका जोड़िएको बाँके जिल्लास्थित कारागारमा रहेका कैदी बन्दी र थुनुवामा कोरोना संक्रमण देखिएपछि उनीहरूलाई अन्यत्र जिल्लामा स्थानान्तरण गरिएको छ। बाँके कारागारका कैदी बन्दीमा कोरोना संक्रमण देखिएपछि स्थानीय प्रशासनसँगको समन्वयमा कारागार प्रशासनले महिला कैदी बन्दीलाई दैलेख र थुनुवाहरूलाई बर्दिया जिल्ला कारागार पठाएको छ। 250 पुरूष र 50 महिला गरी 300 कैदीबन्दीको क्षमता रहेको बाँके कारागारमा हाल 770 पुरूष र 45 महिला तथा 2 आश्रित नाबालक गरी 817 कैदीबन्दी एवं थुनुवा रहेका छन्। कोविड 19 संक्रमण बढ़न थालेपछि त्रिभुवन विश्वविद्यालयले तत्काल परीक्षा सञ्चालन नगर्ने जनाएको छ। लकडाउनकोले सँगै परीक्षा नियन्त्रण कार्यालयले आगामी भदौ 16 गतेदेखि सेमेस्टर र असोजको पहिलो सातादेखि वार्षिक परीक्षाको तयारी गरेकोमा कोरोनाको जोखिम समुदाय स्तरमै फैलन थालेपछि तत्काल परीक्षा नगर्ने निर्णय गरिएको परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिनुभयो। मन्त्री परिषदको बैठकले भदौ 15 गतेसम्मका लागि लामो दूरी यातायात चल्न नदिने निर्णय गरेसँगै त्रिभुवन विश्वविद्यालयले पछिल्लो निर्णय गरेको हो। नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई कोविड 19 संक्रमित कर्मचारी र उनीहरूको सम्पर्कमा आएकाहरूको परीक्षण गर्न निर्देशन दिएको छ। केन्द्रीय बैंकले हिजो विशेष परिपत्र गर्दै कोरोनाको संक्रमण दिनानुदिन बढ़दै गएकाले बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारी र सेवाग्राहीको स्वास्थ्यलाई उच्च प्राथमिकतामा राखेर बैंकिङ सेवा प्रदान गर्न निर्देशन दिएको हो। बैंकले संक्रमित कर्मचारीलाई आवश्यकता अनुसार घर वा होटलमा सुरक्षित अवस्थामा राख्न र त्यसको सम्पूर्ण खर्च बैंक तथा वित्तीय संस्थाले नै बेहोर्न निर्देशन पनि दिएको छ। राष्ट्रिय मानवाधिकार आयोगले आप्रवासी कामदारको अधिकार संरक्षण गर्न तत्काल प्रभावकारी कदम चाल्न सरकारलाई सिफारिश गरेको छ। कोविड 19 महामारीको चपेटामा नेपाली आप्रवासी श्रमिकको अधिकार सम्बन्धी अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै हिजो मानवाधिकार आयोगले गन्तव्य मुलुकमा एकतर्फी करार भंग गर्ने बेतलबी विदामा बस्न बाध्य पार्ने तथा कामबाट निष्कासन गर्ने लगायतका गैर कानूनी काम रोक्न कूटनीतिक पहल गर्न आग्रह गरेको हो। कैलालीमा थप 2 पीसीआर प्रयोगशाला सञ्चालनमा आएपछि कोरोना भाइरसको परीक्षणको दायरा बढ़ाइएको छ। कैलालीका 13 स्थानीय तहमा 1 संक्रमितका 3 आफन्तको स्वाब संकलन गरिदिएको छ। धनगढ़ीबाट हाम्रा संवाददाता जगत साउदको यो रिपोर्ट।
कोरोना भाइरसको संक्रमण समुदायमा फैलिन नदिनका लागि यति बेला कैलालीका 13 स्थानीय तहमा समुदाय स्तरमा स्वाब संकलन कार्य भइरहेको छ भने परीक्षणको दायरा बढ़ाउँदै सीमा नाकामा थप कडाई गरिएको छ। यही साउन 15 गतदेखि समुदाय स्तरमा शुरू गरिएको स्वाब संकलन कार्य अन्तर्गत हालसम्म करिब 4,000 जनाको स्वाब संकलन गरिएको छ। 1 कोरोना संक्रमितका 3 आफन्तको स्वाब संकलन गरी परीक्षणका लागि पठाइने गरिएको छ। स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लालबहादुर धामी
आफन्तको 2-3 साप कलेक्सन गरेर 4,000 भन्दा बढीको त्यो साप कलेक्सन गरेर परीक्षणको लागि पठाइएका छ र यो काम चाहिँ जारी छ।
समुदाय स्तरमा स्वाब संकलन कार्यलाई तीव्रता दिएसँगै धनगढ़ीमा 2 पीसीआर प्रयोगशाला संचालनमा ल्याएर परीक्षणको दायरा समेत बढ़ाइएको छ। प्रयोगशालामा दैनिक 900 जनाको स्वाब परीक्षण गर्न सकिनेछ। स्वास्थ्य कार्यालयका प्रमुख लालबहादुर धामी
जनशक्तिको अलिक कमी नै छ, त्यही भएर दिनमा 2 प्रयोगशालाबाट 8-900।
कैलालीमा अहिलेसम्म करिब 1,300 जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यसमध्ये अधिकांश संक्रमित भारतबाट आएको सरकारी तथ्याङ्क देखिन्छ। भारतबाट कैलाली भित्रिनेहरूमा कोरोना संक्रमणको जोखिम बढ़ी देखिएपछि सीमा नाकामा थप कडाई गरिएको स्थानीय प्रशासनले जनाएको छ। कैलालीका प्रमुख जिल्लाधिकारी यज्ञराज बोहरा
नेपाल सरकारले इजाजत दिएका
सेती प्रादेशिक अस्पताल कोविड 19 उपचार विभाग प्रमुख डाक्टर शेरबहादुर कमर अझै संक्रमण बढ़न सक्ने जोखिम कायमै रहेकाले जाँचको दायरा बढ़ाउनुपर्ने बताउनुहुन्छ।
ट्रेन्ड हेर्दाखेरि चाहिँ अझै त्रास र अलि केसहरू बढ्न सक्ने सम्भावना चाहिँ छ। त्यो हुनाले अब जाँचहरूको दायरा चाहिँ अलिक धेरै बढाउनु पर्ने हुन्छ।
कोरोना रोकथाम तथा नियन्त्रण एवं उपचार व्यवस्थालाई थप प्रभावकारी बनाउन सरकार वाला निकायका बीच समन्वय र सहकार्य हुन आवश्यक देखिन्छ। जगत साप रेड नेपाल धनगढी।
14-15-14-15-14-15-14-15 बजारमा नयाँ के छैन। नेपाल टेलिकमका विभिन्न सेवाका अफरहरू सस्तो साह्रै सस्तोमा खरिद गर्न परेमा *14-15 ह्यास डायल गर्नु पर्ने रहेछ। त्यही भएर कण्ठ पारिरख्या
हो र दाइ।
त्यति मात्र हो र भाइ, नेपाल टेलिकमले विभिन्न समयमा ल्याउने विभिन्न अफरको बारेमा थाहा पाउन पनि *14-15 ह्यास डायल गर्नु पर्ने रहेछ नि त।
14-15-14-15 मलाई पनि कण्ठै भयो दाइ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी प्रसंग। काठमाडौँको कमलादीबाट फरार रहेका सुन तस्कर इल्ताफ हुसेन अन्सारीलाई बाराको निजगढ़बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। सुनले लेपन गरेको 15 किलो 500 ग्राम चाँदी र 500 ग्राम सुन तथा 2 थान पिस्तोल सहित अन्सारीका सहयोगी र कारोबारी यसअघि पक्राउ परे पनि उनी भने फरार रहेका थिए। बारा निवासी अन्सारीलाई नक्कली सुन बरामद प्रकरणमा बारा प्रहरीले हिजो पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ। मकवानपुरको हेटौडा 3 बसामाडीको 3 तापके भन्ने स्थानमा पूर्व पश्चिम राजमार्ग अन्तर्गत ट्रक र अटो हिजो ठोकिँदा 2 जनाको मृत्यु भएको छ। घटनामा 1 जना गम्भीर घाइते भएका छन्। मृत्यु हुनेमा अटोमा सवार मनहरी गाउँपालिका 5 डिलीपुरका करिब 32 वर्षीय बाबुराम रूम्बा र 35 वर्षीय अमृत लोपचन रहेको मकवानपुरका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर राणाले जानकारी दिनुभयो। दुर्घटनामा परि घाइते भएका अटो चालक मनहरी 5 बसन्तपुर बस्ने 47 वर्षीय ठूलो कान्छा खड्काको चुरे हिल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। त्यसैगरी कैलालीको गोदावरी नगरपालिका 5 मनहारा पुल नजिकै सड़कमा हिजो भएको मोटरसाइकल दुर्घटनामा 1 जनाको मृत्यु भएको छ। मोटरसाइकल अनियन्त्रित भई सड़कबाट करिब 20 फिट तल खसेर दुर्घटना भएको थियो। मृत्यु हुनेमा मोटरसाइकल चालक डणेलधुरा अमरगढ़ी नगरपालिका 8 घर भएका 20 वर्षीय खेम कार्की रहेको प्रहरीले जनाएको छ। 2072 साल वैशाख 12 गते गएको भूकम्पबाट प्रभावित मकवानपुरका 20,000 बढ़ी लाभग्राहीले अनुदान लिई घर निर्माण सम्पन्न गरेका छन्। जिल्ला सहजीकरण समितिको बैठकमा जिल्लाका कुल 20,135 घरको निर्माण सम्पन्न भएको जानकारी दिइएको छ। जिल्ला सहजीकरण समितिका संयोजक एवं जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालको अध्यक्षतामा बसेको बैठकमा भूकम्प पुननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाईका प्रमुख विमल किशोर केपीले अनुदान सम्झौता गरेर घर निर्माण शुरू गरेका 30,505 जना लाभग्राही मध्ये 20,135 घरको निर्माण सम्पन्न भएको जानकारी दिनुभयो। भारतबाट आउने हात्तीले वर्षेनी सर्वसाधारणलाई आतंकित बनाउँदै आएपछि झापाको भद्रपुरका एकजना युवा अनिल प्रधानले वैज्ञानिक तत्वहरूको मिश्रणबाट जंगली जनावरहरूको आतंक न्यून यन्त्र निर्माण गरेका छन्। जंगली हात्ती बाँदर र चराचुरुङ्गी भगाउन र जनावरबाट हुने मानवीय क्षति रोक्नका लागि सो उपकरण सहयोगी हुने विश्वास लिइएको छ। झापाबाट संवाददाता रोहित काफ्लेको यो रिपोर्ट।
चारकोसे लगायतका जंगल पर्याप्त रहेको झापा जिल्लामा वर्षेनी भारतीय क्षेत्रबाट आउने जंगली हात्ती लगायत बाँदर जस्ता स्थानीय जंगली जनावरले निकै दुःख दिने गरेका छन्। अब भने जंगल आसपासका झापाली जनताका लागि यस्तो आतंकबाट केही हदसम्म राहत पुग्ने देखिएको छ। भद्रपुर वडा नम्बर 1 निवासी 12 कक्षामा अध्ययनरत युवा वैज्ञानिक अनिल प्रधानले विज्ञानका सूत्र र वैज्ञानिक तत्वहरूको मिश्रणबाट आविष्कार गर्नुभएको यो यन्त्र मानव समुदाय तथा घरपालुवा जीव जन्तुलाई दुःख दिने जंगली जनावरको आतंक न्यूनीकरण गर्न निर्माण गरिएको हो। ठूलो आवाजका साथ पड्किएपछि जंगली जनावर जंगलतिरै भाग्ने विश्वासका साथ निर्माण गरिएको यो यन्त्र कसरी आविष्कार भयो, यो बनाउन के चाहिन्छ त? युवा वैज्ञानिक अनिल प्रधान।
फिक्स सेप एन्ड साइजमा चाहिँ एउटा पाइप चलन भएर त्यहाँ एउटा ग्यास लाइटर हालिएको छ। केमिकलहरू भनेको चाहिँ CaC2 क्याल्सियम कार्बाइड र H2O। यसको मिश्रण भइसकेपछि यसमा चाहिँ एउटा ग्यास उत्पादन भएर जम्मा हुन्छ र जम्मा भएको ग्यासलाई चाहिँ यो लाइटरले चाहिँ फायरिङ गरेर चाहिँ
जंगली जनावरहरूको आतंक न्यूनीकरण गर्न प्रयोग गरिने भएकोले यसलाई आतंक न्यूनीकरण यन्त्र नामाकरण गरिएको अनिल बताउनुहुन्छ। थोरै खर्चमा पनि तयार गर्न सकिने यो यन्त्रको भद्रपुर 10 को कलबलगुरी वन क्षेत्रमा सफल परीक्षण गरिसकिएको छ। 21 वर्षे अनिलले यसअघि जंगली हात्ती न्यूनीकरणका लागि ठूलो आवाजयुक्त ड्रोन आविष्कार गर्नुभएको थियो। भद्रपुरको दक्षिणी क्षेत्रमा हात्तीको उपद्रव नियन्त्रण गर्न उक्त ड्रोनको प्रयोग भइरहेको छ। त्यस्तै नेत्रहीनहरूका लागि खतराक खतराको संकेत दिने चस्मा लगायतका चमत्कारिक आविष्कारहरू गरिसक्नुभएका अनिललाई भद्रपुर नगरपालिकाले पनि प्रोत्साहन गर्दै आएको छ। नगर प्रमुख जीवन कुमार श्रेष्ठ,
उहाँको योग्यता क्षमताहरू अहिले अत्यन्तै धेरै अगाडि बढ़िरहेको छ। उहाँले गर्नुभएका यी सबै प्रयोगहरू भद्रपुर नगरपालिकाको लागत सहभागितामा भएका छन्।
मध्यम वर्गीय परिवारमा जन्मनुभएका अनिलको भौतिक विज्ञान प्रतिको दक्षता र क्षमता भरपूर उजागर हुने वातावरण बन्न सके मुलुककै विज्ञान क्षेत्रको अमूल्य सम्पत्ति बन्ने अनुमान गर्न सकिन्छ। रेडियो नेपालका लागि रोहित काफले, झापा।
सामाजिक सुरक्षा भत्ता प्राप्त गरिरहेका व्यक्तिहरूको परिचय पत्र नवीकरण गर्ने सम्बन्धी राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागको अत्यन्त जरुरी सूचना।
हाल सामाजिक सुरक्षा भत्ता प्राप्त गरिरहेका ज्येष्ठ नागरिक, एकल महिला, अपाङ्गता भएका व्यक्ति, लोपनमुख आदिवासी जनजाति तथा बालबालिकाहरूले चालू आर्थिक वर्ष 2077-78 पनि सामाजिक सुरक्षा भत्ता प्राप्त गर्नको लागि यही 2077 साल श्रावण मसान्तभित्र तोकिएको फारम भरी सम्बन्धित स्थानीय तहको वडा कार्यालयमा आफै उपस्थित भई आफ्नो परिचय पत्र नवीकरण गर्न हुन अनुरोध छ।
2077 श्रावण मसान्तभित्र परिचय पत्र नवीकरण नगर्ने लाभग्राहीहरू चालू आर्थिक वर्षको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न योग्य नहुने हुँदा समयमा नै आफ्नो परिचय पत्र नवीकरण गरी आफूले प्राप्त गर्ने सामाजिक सुरक्षा भत्ताको सुनिश्चितता गर्न हुन सम्बद्ध सबैमा यो सूचना गरिएको छ।
सेभ द चिल्ड्रेनको सहयोगमा जारी सूचना।
अब के अन्तर्राष्ट्रिय प्रसंग। इजरायल र संयुक्त अरब इमिरेट्सले दुई देशबीचको सम्बन्ध सामान्य बनाउने ऐतिहासिक सहमति गरेका छन्। सहमतिमा इजरायलले आफूले ओगटेको वेस्ट ब्याङ्कका क्षेत्रहरूलाई आफ्नो सीमानामा गाँच्ने योजना निलम्बन गरेको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले उल्लेख गरेका छन्। यसअघि इजरायलको कुनै पनि अरब राष्ट्रसँग कूटनीतिक सम्बन्ध थिएन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पछिल्लो सम्झौतालाई ऐतिहासिक र शान्तिको गन्तव्य भनी एक विज्ञप्ति मार्फत प्रशंसा गर्नुभएको छ। विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले रसियाले कोरोना भाइरस विरूद्धको खोप बनाएको बारेमा कुनै जानकारी नदिएको जनाएको छ। रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो देशमा तयार भएको कोरोना भाइरस विरूद्धको खोप निकै प्रभावकारी साबित भएको र छिट्टै वृहत रूपमा सर्वसाधारणमा भ्याक्सिनको प्रयोग हुने बताएको सम्बन्धमा प्रतिक्रिया जनाउने क्रममा राष्ट्रसंघले त्यसबारे जानकारी दिएको हो। विश्वव्यापी महामारीको रूप लिएको कोरोना भाइरसका कारण विश्वभर हालसम्म 752,721 जनाको मृत्यु भएको छ। हालसम्म संक्रमितको संख्या 2,10,68,957 पुगेको छ भने 1,38,96,269 संक्रमित उपचारपछि निको भई घर फर्किएका छन्। संक्रमितको संख्या बढ़िरहेका अमेरिका, ब्राजिल र भारतमा पछिल्लो 24 घण्टामा संक्रमितको संख्यामा उल्लेख्य वृद्धि भएको छ। छिमेकी भारतमा गत 24 घण्टामा 64,000 भन्दा बढ़ी नयाँ संक्रमित थपिएका छन्। त्यस्तै ब्राजिलमा 59,000 बढ़ी र अमेरिकामा 54,000 बढ़ी संक्रमित पछिल्लो 24 घण्टामा थपिएका छन्। भारतमा पछिल्लो 24 घण्टामा 1,006, अमेरिकामा 1,242 र ब्राजिलमा 1,301 जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको तथ्याङ्क सम्बन्धी एउटा संस्था ओल्डोमिटरले जनाएको छ। अमेरिकाको आसन्न राष्ट्रपतीय निर्वाचनमा विपक्षी डेमोक्रेटिक पार्टीका नेता एवं राष्ट्रपति पदका उम्मेद्वार जो बाइडेन र उहाँकी सहकर्मी उपराष्ट्रपतिकी उम्मेद्वार कमला ह्यारिसले राष्ट्रपति डोनाल्ड ट्रम्प राष्ट्रपति हुन योग्य व्यक्ति नभएको भन्दै तीखो प्रतिक्रिया जनाउनु भएको छ। जो बाइडेनले भारतीय मूलकी कमलालाई आफ्नो राष्ट्रपति पदका लागि सिफारिश गरेपछि आयोजित पछिल्लो चुनावी सभालाई सम्बोधन गर्ने क्रममा राष्ट्रपति ट्रम्प अब अक्षरमा मात्र सीमित रहने उद्घोष गर्नुभएको छ। चीनमा नागरिकलाई खानेकुरा नफाल्न प्रेरित गर्ने कार्यलाई अभियानकै रूपमा अगाडि बढ़ाइएको छ। चीनका राष्ट्रपति सी जिनपिङले प्रतिदिन जुन अनुपातमा खानेकुराहरू फाल्ने गरिन्छ त्यो ज्यादै नै खराब व्यवहार भएको भन्दै खाना फाल्ने काम बन्द गर्न आह्वान गरेपछि सरकारी स्तरबाटै सफा प्लेट अभियान शुरू गरिएको हो। विश्वमा व्याप्त कोरोना महामारीले चरम खाद्य अभाव हुन सक्ने तर्फ सचेत गराउँदै प्रत्येक व्यक्तिले आवश्यकता अनुसारको परिणाममा मात्र खानेकुरा थाल वा प्लेटमा राख्नुपर्नेमा चीनमा जोड़ दिइएको छ। अब आर्थिक समाचार।
साताको अन्तिम कारोबार दिन बिहिबार नेप्से प्रसूचक 16.53 अंकले घटेर बन्द भएको छ। बिहिबार नेप्से 16.53 अंकले घटेर 1,408.79 बिन्दुमा झरेको हो। बिहिबार 191 कम्पनीको 1,04,00,00,000 रूपियाँ बराबरको 33,44,000 कित्ता शेयर खरिद बिक्री भएका छन्। बिहिबार कारोबारमा आएका 12 उपसमूह मध्ये व्यापार उपसमूह बाहेक अन्य सबै उपसमूहको प्रसूचक घटेको छ। कारोबार रकमका आधार अनुसारमा बिहिबार नेपाल लाइफ इन्सुरेन्स पहिलो स्थानमा रहेको छ भने नेपाल पुनर्बीमा कम्पनी दोस्रो स्थानमा रहेको छ। बजारमा बुधबार एकै दिन प्रतितोला 6,200 रूपियाँले घटेको सुनको मूल्य बिहिबार भने 2,400 रूपियाँले बढ़ेको छ। नेपाल सुनचाँदी व्यवसाय महासंघ अनुसार बिहिबार स्थानीय बजारमा सुनको मूल्य प्रतितोला 2,400 रूपियाँले बढ़ेको हो। बुधबार प्रतितोला 95,400 रूपियाँमा झरेको छापाल सुनको मूल्य बिहिबार बढ़ेर प्रतितोला 97,800 रूपियाँ पुगेको छ। यस्तै तेजाबी सुनको मूल्य प्रतितोला 94,900 बढ़ेर 97,300 पुगेको छ। तोलामा 1,00,000 माथि पुगेको सुनको मूल्य केही दिन यता निरन्तर घटेर बिहिबार फेरि बढ़ेको हो। साउन 23 गते स्थानीय बजारमा सुनको मूल्य अहिलेसम्मकै उच्च बिन्दुमा प्रतितोला 1,03,500 रूपियाँ पुगेको थियो। रिलायन्स लाइफ इन्सुरेन्स र समाज लघुवित्त वित्तीय संस्थाले भदौ 4 गतेदेखि साधारण शेयर निष्कासन गर्ने भएका छन्। रिलायन्स लाइफ इन्सुरेन्सले 63,00,000 कित्ता शेयर निष्कासन गर्न लागेको हो भने समाज लघुवित्त वित्तीय संस्थाले 86,000 कित्ता शेयर निष्कासन गर्न लागेको हो। ती दुवै शेयरमा भदौ 4 गतेदेखि छिटोमा भदौ 8 गतेसम्म आवेदन गर्न सकिनेछ।
आर्थिक समाचारका साथमा सुरेन्द्रमणि त्रिपाठी, अब खेल समाचार।
नेपाल क्रिकेट संघ क्यानले 2019 को तलबका लागि त्यो बेला विभिन्न श्रेणीमा रहेका खेलाड़ीलाई आफ्नो नाममा हस्ताक्षर गराउन बोलाएको छ। सबै खेलाड़ीलाई बिहबार नै हस्ताक्षरको लागि क्यानको सिटी अफिस नक्सालमा बोलाएको हो। केही दिन अगाडि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले क्यान अध्यक्ष चतुर बहादुर चन्द र सचिव अशोकनाथ प्याकुरेलसँगको छलफलमा खेलाड़ीको तलब लगायतका विषयमा केही डकुमेन्ट आवश्यक रहेको र त्यो पठाउन भनेको थियो। त्यही आधारमा क्यानले 2019 तीन श्रेणीमा रहेका खेलाड़ीलाई हस्ताक्षरका लागि बोलाएको हो। खेलाड़ीको हस्ताक्षर सहितको सूची आईसीसीलाई पठाए पनि एक सातामा खेलाड़ीले तलब पाउने सम्भावना रहेको छ। त्यो तलब पाएपछि फेरि क्यानले खेलाड़ीको नयाँ वर्गीकरणको सूची पठाउनेछ। नेपाली राष्ट्रिय खेलाड़ीले 2019 आईसीसीबाट आउने तलब अझै पाएका छैनन्। यता क्यानले खेलाड़ीको नयाँ वर्गीकरणको काम लगभग पूरा गरेको र क्यानको बोर्ड बैठकबाट पारित गर्नेछ। कोरोना कारण क्यानको बोर्ड बैठक पनि भदौमा हुने भनिए पनि यकिन भनी छैन, किनकि काठमाडौँ उपत्यकामा पनि पछिल्लो पटक कोरोनाको महामारी निकै फैलिएको छ। पुरुष क्रिकेटका लागि तीन श्रेणीमा वर्गीकरण गरेर सम्झौता गरिएको थियो, जसमा ए श्रेणीको मासिक 35,000, बी श्रेणीको मासिक 25,000 र सी श्रेणीको मासिक 15,000 रुपियाँ थियो। फिफा विश्वकप छनौट र एसियन कप छनौट खेल्ने राष्ट्रिय फुटबल टीमका 33 खेलाड़ीको कोरोना रिपोर्ट नेगेटिभ आएको छ। अखिल नेपाल फुटबल संघ एन्फाले गत सोमबार र मंगलबार परीक्षण गरिएका 34 खेलाड़ी मध्ये 33 जनाको कोरोना रिपोर्ट नेगेटिभ आएको जनाएको छ। एन्फाले एक खेलाड़ीको भने पुनः परीक्षण गर्नुपर्ने जनाएको छ। त्यस्तै एन्फाले परीक्षण गरिएका खेलाड़ी सहित प्रशिक्षक, अफिसियल र होस्टेलका कर्मचारी सहित 54 मध्ये 53 जनाको रिपोर्ट नेगेटिभ आएको जनाएको छ। फिफा विश्वकप छनौट र एसियन कप छनौटको प्रशिक्षण थाल्नु अघि एन्फाले कोरोना परीक्षण गराएको थियो, तर टीमको प्रशिक्षण शुरू नभई स्थगित भएको हो। एन्फाले भदौ 1 गतेबाट शुरू गर्ने भनेको टीमको प्रशिक्षण पनि अर्को सूचना नआएसम्मको लागि स्थगित गरेको जनाएको छ। विश्वकप छनौट र एसियन कप छनौट 2021सम्मको लागि स्थगित भएपछि एन्फाले प्रशिक्षण स्थगित गरेको हो। इलाममा कोरोना संक्रमण महामारीको कारण समस्यामा परेका खेलाड़ीलाई बिहिबार राहत वितरण गरिएको छ। जिल्ला फुटबल संघ इलामले 24 खेलाड़ी, 5 फिफा रेफ्री र 1 प्रशिक्षकलाई राहत रकम वितरण गरेको हाम्रा संवाददाता सविता पाण्डेले जनाएकी छिन्।
खेल समाचारका साथमा अझै बम। अब मौसम। मनसुनी न्यूनचापीय रेखा हाल पश्चिम नेपालको नजिकै दक्षिणतर्फ सरेको र आज देशभर बदलिरही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। आज बागमती, गण्डकी प्रदेश नम्बर 5 र कर्णाली प्रदेशका 1-2 स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जानकारी दिएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकाको रेकर्ड गरिएको अधिकतम तापक्रम 31 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 21 डिग्री सेल्सियस, वर्षा 15.2 मिलिमिटर, सापेक्षिक आर्द्रता 97%। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 28 देखि 30 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय आज बिहान 5:34 भयो भने सूर्यास्त भरे साँझ 6:43 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार पुनः एकपटक। प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच हिजो भएको छलफल पार्टीभित्रको विवाद समाधानको दिशातर्फ उन्मुख भएको नेताहरूको भनाई, आज फेरि छलफल हुने। काठमाडौँ उपत्यकामा 127 सहित देशभर हिजो 525 कोरोना संक्रमित थपिए। संक्रमण फैलने क्रम तीव्र भएपछि कोरोना उपचारका लागि तोकिएका अस्पतालहरूमा भेन्टिलेटर र आईसीयू तयारी अवस्थामा राखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा जानकारी। कर्मचारी र संक्रमितको सम्पर्कमा आएकाहरूको पीसीआर परीक्षण गर्न नेपाल राष्ट्र बैंकद्वारा बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देशन र रसियाले कोरोना भाइरस विरूद्ध खोप उत्पादन गरेको बारे आफूलाई जानकारी नदिएको विश्व स्वास्थ्य संगठनको प्रतिक्रिया। बिहान 7 बजेको समाचार सकियो। अर्को समाचार प्रसारण 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।